इनकलाब इस्लामी की कामयाबी की सालगिरह आश्रय फजर के 10वें दिन है, जिसके अगले दिन जालिम शाही हुकूमत पर अवामी तहरीक की कामयाबी के तराने फजा में गूंज रहे थे। तारीख ईरान का ये इंतहाई दुश्वार और खूनी दिन था। तो आइए 10 फरवरी 1979 के अहम वाकयात पर एक नज़र डालते हैं।
नौ फरवरी की रात फिजाइया के जवानों और शाही गार्ड के अहलकारों के दरमियान शदीद झड़पें हुई थीं, जो 10 फरवरी को ज्यादा शिद्दत के साथ जारी रहीं। 10 फरवरी 1979 को दोशान तप्पा छावनी से एम्बुलेंस के जरिए निकलने में कामयाब होने वाले एक कैडिट ने छावनी में शदीद झड़पों की खबर अवाम तक पहुंचाई। ये फौजी कैडेट अपने साथ मुतअद्दिद हथियार भी छावनी से लेकर आया था, जो उसने लोगों में तकसीम कर दिए और इस तरह पहली बार अवाम के हाथों में हथियार दिखाई दिए। तेहरान के पुलिस कमांडर ने ऐलान किया कि शहर में कर्फ्यू के नफाज में 11 फरवरी की दोपहर 12 बजे तक तौसी कर दी गई है। इमाम खुमैनी रहमतुल्लाह अलैह ने शाही हुकूमत के ऐलान पर सख्त रद्देअमल जाहिर करते हुए फरमाया कि सरकारी ऐलामिया गैर शरई है और अवाम किसी सूरत कर्फ्यू की पाबंदी न करें। इसके बाद शहर के कई थाने अवाम के हाथों सकूत कर गए। तेहरान के पुलिस कमांडर लेफ्टिनेंट जनरल रहीमी ने अपने जेर कमान दस्तों को हुक्म दिया कि वो आयतुल्लाह तालकानी और मेहदी बाजरगान समेत तमाम इनकलाबी रहनुमाओं को फिल फौर गिरफ्तार और हवाई जहाज के जरिए मुल्क के किसी जजीरे में मुंतकिल कर दें। इस दौरान अवाम ने फराहाबाद में फिजाइया के मुकाबले के लिए जाने वाले कई टैंकों और बख्तरबंद गाड़ियों को नाकारा बना दिया। फिजाइया के जवानों और शाही गार्ड के दरमियान गुज़श्ता रात शुरू होने वाली झड़पें आज दोपहर तक जारी रहीं। सुबह 10 बजे के करीब फिजाइया के असलाह डिपो के दरवाजे अवाम के लिए खुल गए। हजारों की तादाद में प्ले कार्ड और हाथ से लिखे हुए पर्चे शहर भर में फैल गए, जिन पर लिखा था कि फौजी खिदमत का सर्टिफिकेट रखने वाले लोग असलाह हासिल करने के लिए फिजाइया की छावनी पहुंच जाएं। कजवीन से फौज का बख्तर बंद ब्रिगेड कर्फ्यू के नफाज को सख्त करने के लिए शहर में दाखिल हुआ, लेकिन सिपा हाईवे पर अवाम ने उसका रास्ता रोक दिया। तेहरान के नवाही इलाकों के लोगों ने शहर में दाखिले के तमाम रास्ते रुकावटें खड़ी करके बंद कर दिए थे, ताकि फौजी कुमक शहर के अंदर न पहुंचने दी जाए। अखबारात एक दिन में दो दो तीन तीन जमीमें शाया कर रहे थे, जो हर शख्स के हाथ में दिखाई देते थे। अमरीकी सदर जिमी कार्टर के कौमी सलामती के मुशीर बेरजेनेस्की ने रात गए अमरीकी वजीर जंग जनरल ब्राउन और सीआईए चीफ जनरल टर्नर के सामने ईरान में बगावत का मंसूबा पेश किया और उनकी मंजूरी हासिल की। इसके बाद दो रोज पहले ही ईरान से भागने वाले जनरल हाइजर से मुलाकात की, ताकि इस साजिश को कामयाब बनाने के लिए फौज की आमादगी के बारे में मालूमात हासिल की जाए। लेकिन लाखों की तादाद में मर्द और ख्वातीन तेहरान की सड़कों पर निकल आए और उन्होंने फौज की जानिब से किसी भी तरह के इकदाम का इम्कान खत्म कर दिया। ईरान के अक्सर शहरों में अवाम और फौज के दरमियान भरपूर झड़पें हो रही थी। अस्पताल शहीदों और जख्मियों से भरे पड़े थे। नेशनल डॉक्टर्स ऑर्गेनाइजेशन के मुताबिक रात 12 बजे तक तेहरान में 126 अफराद शहीद और 634 जख्मी हो चुके थे। अगली सुबह तुलू होने से पहले बहरिया के जवान भी फिजाइया के जवानों से आ मिले, जबकि बर्री फौज के बहुत थोड़े से सिपाही शाही हुकूमत की वफादारी पर अड़े हुए थे, लेकिन उनकी ताकत मुसलसल घटती जा रही थी। शाही हुकूमत के आखिरी वजीर आजम शाहपुर बख्तियार ने कैहान इंग्लिश एडिशन से गुफ्तगू करते हुए कहा कि कानूनी तरीके से और आइनसाज असम्बली के जरिए शाही निज़ाम हुकूमत को जमहूरियत में तब्दील करने का इम्कान मौजूद है। शाही हुकूमत के आखिरी वजीर आजम बख्तियार ने, जिसने गुज़श्ता रोज़ इस्तीफ़ा देने से इनकार कर दिया था, 10 फरवरी को सेनेट के इजलास में ऐलान किया कि वो इनकलाबी हुकूमत के साथ मुज़ाकरात के लिए तैयार है।
ناظرین اس وقت ہمارے ساتھ اسٹوڈیو موجود ہیں سینئر تجزیہ نگار اور عالمی امور کے ماہر علی عباس رضوی، چلتے ہیں ان کی طرف۔ علی عباس رضوی، جیسا کہ آپ جانتے ہیں کہ آج کا دن یعنی 10 فروری کا جو دن ہے وہ انقلاب اسلامی کی تاریخ کا انتہائی دشوار، سخت اور کٹھن دن شمار ہوتا ہے، کہ جس دن جو ہے وہ صرف قسمت کا فیصلہ ہونے میں صرف اب چند گھنٹے باقی تھے کہ کیا ہوگا۔ اور ہم دیکھتے ہیں کہ آخر یہ انقلاب کامیاب ہوا اور اس کے نتیجے میں اسلامی جمہوریت کے نام سے ایک نئے نظام کی بنیاد رکھی گئی ایران میں۔ اس کی خصوصیات کیا ہیں اسلامی جمہوریت کی؟
جی، اسلامی جمہوریت کی خصوصیات، ظاہر ہے کہ بڑا اچھا سوال ہے اور مختصر سے وقت میں اس میں کچھ کہا بھی نہیں جا سکتا اتنا زیادہ جتنا کہنا چاہیے۔ اسلامی جمہوریت کی سب سے بڑی خصوصیت یہ ہے کہ عوام اسلامی تعلیمات کے زیر سایہ جمہوری فضا میں سانس لیں اور جمہوری اقدار کے تحت اپنا نظام حکومت چلائیں، ساتھ ہی اسلامی تعلیمات بھی ہو اور جمہوریت بھی ہو، اس کو کہتے ہیں اسلامی جمہوریت یا اسلامی جمہوری نظام۔ 1979 سے قبل اگر کوئی یہ بات کہتا بھی تھا تو لوگ اس کو ہنس کر مذاق میں اڑا دیتے تھے اور یہ کہتے تھے کہ اسلام کا سیاست سے یا جمہوریت سے کیا تعلق، جبکہ حقیقت یہ ہے کہ اسلام سے بڑا ضابطہ حیات آج تک دنیا میں آیا ہی نہیں جو انسان کی تمام تر ضروریات کو پورا کر سکتا ہوں۔ اور امام خمینی رحمۃ اللہ علیہ یا ہمارے علماء ظاہر ہے کہ اس چیز کو سمجھتے تھے اور انہوں نے بغور اس کا مطالعہ کیا تھا کہ اسلام کو جمہوریت کے ساتھ ملا کر ایک بہترین نظام حکومت قائم کیا جا سکتا ہے جو پورے عالم اسلام کے لیے بلکہ پوری انسانیت کے لیے رول ماڈل بن سکتا ہے۔ اور یہی ہوا کہ 1979 کو جب ایران کے عوام نے وسیع پیمانے پر ریفرنڈم میں شرکت کی تو انہوں نے اسلامی جمہوری نظام کے حق میں ووٹ ڈالا اور 98% سے زائد لوگوں نے اس نظام کے حق میں ووٹ ڈالا۔ اور امام خمینی نے یہ فرمایا تھا کہ نظام حکومت انتخاب کرنے کا حق عوام کو ہے، وہ جیسا نظام چاہیں وہ اختیار کریں، البتہ انہوں نے فرمایا تھا کہ ہم اسلامی جمہوری نظام قائم کرنا چاہتے ہیں لیکن اپنی مرضی سے نہیں، عوام کی مرضی سے، اور عوام چاہیں تو انتخاب کریں، عوام چاہیں تو انتخاب نہ کریں۔ اور ایران کے عوام نے 1 فروری 1979 کو اسلامی جمہوری نظام کا انتخاب کیا اور بھاری اکثریت سے انتخاب کیا، اور اس کے بعد سے آج تک تقریباً 39-40 سال کا عرصہ گزر رہا ہے اور دنیا یہ دیکھ رہی ہے کہ اسلامی تعلیمات پر عمل کرتے ہوئے اسلام نے جو بشریت کے لیے ایک مکمل ضابطۂ حیات اور جامع ضابطۂ حیات پیش کیا ہے، اس کے تحت جمہوری طریقے سے نظام چلایا جا رہا ہے۔ آج آپ دیکھیں کہ ایران میں چھوٹی سے چھوٹی جو تنظیمیں یا یوں کہا جائے ادارے ہیں وہاں سے لے کر اور ولی فقیہ کے منصب تک سب جگہ جمہوریت جو ہے وہ حکم فرما ہے، آپ بلدیاتی کونسل سے لے کے بلکہ اس سے بھی نیچے محلے کی سطح پر جو یہاں پہ شورایار جس کو کہا جاتا ہے وہاں سے لے کے اور ولایت فقیہ کا جو منصب ہے وہاں تک سارے جو ادارے ہیں اہم ادارے وہ عوام کے براہ راست ووٹوں سے یا بالواسطہ ووٹوں سے سارے اس کے عہدیدار منتخب ہوتے ہیں، اور آج رہبر بھی اگر ہیں تو ظاہر ہے وہ بالواسطہ طریقے سے مجلس خبرگان جو کہ عوام کی براہ راست منتخب کردہ کونسل ہے اس کے ذریعے وہ منتخب اور مقرر کردہ ہیں۔ تو یہ واضح ہو جاتا ہے کہ اگر اسلام کو جمہوریت کے ساتھ لے کر چلا جائے تو دین اسلام پر بھی پوری طریقے سے عمل کیا جا سکتا ہے، اسلامی تعلیمات پر بھی پوری طریقے سے عمل کیا جا سکتا ہے، شرعی احکامات اور قوانین کو بھی اپنی زندگی میں پوری طرح سے شامل کیا جا سکتا ہے، اور جو جمہوریت ہے یعنی ایک شخص اور ایک ووٹ کا حق اس کو بھی استعمال کر کے جمہوری ماحول اور جمہوری فضا میں سانس لیا جا سکتا ہے۔ اور دنیا دیکھ رہی ہے کہ اسلامی جمہوری نظام کا رول ماڈل آج پوری دنیا کا ایک کامیاب ترین جو نمونہ اور رول ماڈل ہے۔ آپ دیکھیں کہ ایرو اسپیس کے میدان میں اسلامی جمہوری حکومت نے کامیابی حاصل کی، نینو ٹیکنالوجی میں کامیابی حاصل کی، ایٹمی ٹیکنالوجی جو کہ پرامن مقاصد ہے اس میں کامیابی حاصل کی، اعلیٰ تعلیم کے میدان میں آپ دیکھیں کہ آج دنیا کی جو چند گنے چنے ممالک ہیں اعلیٰ تعلیم کے میدان میں اس کی صفوں میں ایران جو ہے وہ کھڑا ہوا ہے، اور آج ایران میں شرح خواندگی 90% سے اوپر پہنچ چکی ہے۔ تو یہ سب یہ ظاہر کرتا ہے کہ اگر حقیقی معنوں میں جو صحیح اسلام ہے اس کو اپنا کر اور جمہوریت کو ساتھ لے کر چلا جائے تو ایک بہترین اسلامی جمہوری نظام قائم کیا جا سکتا ہے. اور ایران نے پچھلے 40 برسوں کے دوران یہ ثابت کیا ہے, اور آج وہ اسلامی جمہوری نظام جس کی بنیاد یا جس کا پودا 39 سال قبل لگایا گیا تھا آج ایک شجر سایہ دار میں تبدیل ہو چکا ہے, اور بعد مخالف کے تند جھونکے بھی آج اس شجر طیبہ کو ذرا سے بھی ٹس مس نہیں کر سکتا. اگرچہ مختلف پابندیاں عائد کی جا رہی ہیں, مختلف طرح کی جو سازشیں کی جا رہی ہیں, جنگ مسلط کی گئی, لیکن اسلامی جمہوری نظام روز بروز ترقی اور کامیابی کی منزلیں طے کر رہا ہے.
بہت شکریہ, بہت شکریہ علی عباس رضوی آپ کا اس گفتگو کے لیے.